नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 23 गते आइतबार, भाद्र शुक्ल पञ्चमी, तदनुसार सेप्टेम्बर 8 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रममा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। भ्रष्टाचार जन्य दुष्कर्म नगर्न आग्रह शीर्षकमा प्रधानमन्त्रीको आग्रहलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकै पटक पकेट मारे सरह हुने भएकाले भ्रष्टाचार जस्तो दुष्कर्ममा नलाग्न सबै कर्मचारीलाई आग्रह गर्नुभएको छ। तपाईहरू कतै प्रयोग नहुनुहोस्, भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुहोस्। 21 निजामती सेवा दिवसका अवसरमा हिजो सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, तपाईहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन्। वहाँले भ्रष्टाचार गर्ने कर्मचारी र नेताहरूको रेकर्ड राख्न सुझाउँदै भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठूला कुरा गर्दा अरू केही गर्न नसके पनि चिन्याछु भनेर मुसुक्क हाँसिदिन आग्रह गर्नुभयो। सेवाग्राहीका कामकाजलाई सहज रूपमा प्रवाह गरेर नेपाललाई नन करप्ट भ्रष्टाचार मुक्त राष्ट्रका रूपमा स्थापित गराउन निजामती कर्मचारीले मुख्य भूमिका निर्वाह गर्न जरूरी रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, म चुनौती दिएर भन्छु, म आफू पनि भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न। नेपाललाई हरेक हिसाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ। वहाँले सरकारले सेवाग्राहीलाई दिने सेवामा कुनै कारणले विलम्ब र आलटाल नगर्न सबै कर्मचारीलाई निर्देशन दिँदै जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु हामी सबैको दायित्व भएको बताउनुभयो। ओलीले कर्मचारीको समस्याप्रति आफू जानकार रहेको भन्नुहुँदै कर्मचारीको तलब अहिले सरकारले वृद्धि गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो। अर्थतन्त्र बलियो हुँदा एकैपटक 25% तलब वृद्धि गरिदिएको स्मरण गर्नुहुँदै ओलीले अहिले 25 पैसा समेत वृद्धि गर्न सक्ने अवस्थामा सरकार नरहेको स्पष्ट पार्नुभयो। वहाँले अहिले मनलाई दरो बनाई कठिनाईको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढ़ाउन सकेपछि पारिश्रमिक र सुविधा पनि बढ़ने बताउनुभयो। प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्य मान्यतालाई कमजोर बनाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै सभ्य समाज निर्माण गर्ने दायित्व हामी सबैको भएको बताउनुभयो। वहाँले अहिलेको सरकार मुलुकमा परिवर्तनका लागि नायकत्व लिएका पार्टीको सुविधाजनक बहुमतको भएकाले यसले निजामती सेवा विधेयक लगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढ़ाइने सबै कर्मचारीलाई विश्वास दिलाउनुभयो। सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रको गुनासो सुन्न तयार रहेको बताउनुभयो। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती प्रशासन जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो। कर्मचारीले सीमित स्रोत साधन एवं पारिश्रमिकमा पनि राष्ट्र सेवामा निरन्तर खटिरहेको स्मरण गर्नुहुँदै कर्मचारीले मनोबल उच्च बनाई आफ्नो काममा थप उत्प्रेरित तुल्याउन आवश्यक भएकोमा जोड़ दिनुभयो। भ्रष्टाचार जन्य दुष्कर्म नगर्न आग्रह, प्रधानमन्त्रीको आग्रहलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। यसै गरी नेपाल भारत समस्या सहजै समाधान गर्न सकिन्छ, प्रधानमन्त्रीको भनाईलाई नै गोर्खापत्रले अग्र पृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल भारत बीचका समस्या सहजै समाधान गर्न सकिने बताउनु भएको छ। जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको अन्तर्राष्ट्रिय जलप्रवाह कानून नेपाल भारत सहकार्यको दृष्टिकोण पुस्तकको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल भारत बीच धेरै नभए पनि केही समस्या रहेको बताउनुभयो। वहाँले ती समस्याको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्री बीचको सहमतिमा प्रबुद्ध व्यक्तित्वहरूको समूह ईपीजी गठन गरिएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, ईपीजीको प्रतिवेदन बुझ्ने बुझाउने मौका अहिलेसम्म मिलेको छैन। नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन। भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लागेको छ। प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाती रहेका विषयमा छलफल गर्न सहज हुने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, भारत लामो संस्कृति भएको छिमेकी मित्र हो। हामीले खुलस्त रूपमा छिमेकीसँग कुरा गर्नुपर्छ। खुल्ला कुरा राख्न नसकेर भू राजनीतिको टाउकामा दोष थोपार्न मिल्दैन। सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन। नेपाल भारत समस्या सहजै समाधान गर्न सकिन्छ। प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। नेपालमा आईएसआईएसका मतियार रहेको आशंका शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। आतंकवादी गतिविधिमा संलग्न अतिवादी संगठन आईएसआईएससँग आर्थिक कारोबारमा जोड़िएका व्यक्तिसँग नेपाल प्रहरीका डीएसपीको सम्पर्क देखिएपछि नेपालमै उक्त संगठनका एजेन्ट मतियार रहेको आशंका गरिएको छ। इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो एनसीबी सिंगापुरले अतिवादी संगठनका मतियारहरू नेपालमा पनि हुन सक्ने भन्दै नेपाल प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको छ। इन्टरपोल अन्तर्देशीय रूपमा हुने अपराध विरूद्ध लड्न बनाइएको प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन हो। इन्टरपोलले संकेत गरेको अतिवादी संगठन आईएसआईएस इस्लामिक स्टेट अफ इराक एण्ड सूर्या हो। यसलाई आईएसको इस्लामिक स्टेट भनेर पनि चिनिन्छ। इराक र सूर्यासँगै खाड़ीका र अफ्रिकी मुलुकमा आईएसआईएसको ठूलो सञ्जाल रहेको प्रहरीको दावी छ। नेपाल प्रहरीका एक डीएसपीको आईएसआईएससँग जोड़िएका व्यक्तिसँग सम्पर्क देखिएको विषयमा आन्तरिक रूपमा अनुसन्धान भइरहेको छ। यो विषयमा अन्य आशंकित व्यक्तिमाथि पनि अनुसन्धान हुन्छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भन्नुभयो, नेपालमा आईएसआईएसका मतियार रहेको आशंका नागरिकको अग्रपृष्ठको समाचार हो। रामेछाप पहिरो पीड़ितलाई संघ प्रदेश सरकारको उपेक्षा, 15 दिनसम्म पाएनन् राहत, विपद कोषमै छैन रकम, नयाँ पत्रिकाको मुख्य खबर हो यो। 10 जनाको मृत्यु र 237 घर पूर्ण रूपमा ध्वस्त भई 1315 घर परिवार विस्थापित भएको रामेछाप दोरम्बा पहिरोका पीड़ितले 15 दिनसम्म पनि राहत पाएका छैनन्। कानून अनुसार संघ र प्रदेश सरकारले राहत दिनुपर्ने दायित्व भए पनि पहिरो पीड़ित उपेक्षामा परेका हुन्। दोरम्बामा 8 भदौमा पहिरो गएको थियो। विपदमा परेकालाई तत्काल राहत उपलब्ध गराउन हरेक जिल्लामा संघ अन्तर्गतको विपद व्यवस्थापन कोष छ। जिल्ला प्रशासन कार्यालयमा रहने कोषमा सधैं मौजदात रहने रकम पीड़ितलाई उपलब्ध गराउनुपर्छ। विपद पीड़ित उद्धार र राहत सम्बन्धी मापदण्ड 2077 बुदा 3 अनुसार विपदमा परेकाको राहतका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको परिवारको हकमा 2,00,000 र विस्थापित परिवारको हकमा 15,000 रूपियाँ तत्काल उपलब्ध गराउनुपर्छ। तर रामेछाप जिल्ला प्रशासनको कोषमा पर्याप्त रकम नहुँदा घटनाको 15 दिनसम्म पनि राहत दिइएको छैन। विस्थापितहरू पालिका केन्द्र नजिकै रहेको कण्ठेश्वर माविको पुरानो भवनमा सामूहिक रूपमा बसेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी किसान नेउपानेले कोषमा पर्याप्त रकम नहुँदा पहिरो पीड़ितलाई राहत बापतको रकम उपलब्ध गराउन नसकिएको बताउनुभयो। गत 8 भदौमा दोरम्बामा गएको पहिरोमा परि 10 जनाको मृत्यु भयो। 230 भन्दा धेरै घर पुरिए, धेरै परिवार विस्थापित हुन पुगे, तर अहिलेसम्म पनि उनीहरूलाई राहत उपलब्ध गराउन सकिएको छैन। कोषमा पर्याप्त रकम नहुँदा यस्तो अवस्था आएको हो। यद्यपि प्रभावित क्षेत्रमा 70 थान टेन्ट र केही म्याट्रेस भने पठाइदिएका छौ, उहाँले भन्नुभयो। पीड़ितलाई तुरन्तै क्रिया खर्च उपलब्ध होस् उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। घटनाको 15 दिनसम्म पनि पहिरो पीड़ितलाई संघ र प्रदेश सरकारले क्रिया खर्च समेत उपलब्ध नगराएको भन्दै आदिवासी जनजाति आयोगले बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले शुक्रबार मुख्यमन्त्रीलाई भैंसेपाटी स्थित सरकारी निवासमै भेटेर ध्यानाकर्षण पत्र पेश गर्नु भएको हो। पत्रमा दोरम्बा पहिरो पीड़ितलाई तुरन्तै किरिया खर्च उपलब्ध गराउनु पर्ने भनिएको छ। पीड़ितलाई तुरन्तै किरिया खर्च उपलब्ध होस् उपशीर्षक दिँदै रामेछाप पहिरो पीड़ितलाई संघ प्रदेश सरकारको उपेक्षा, 15 दिनसम्म पाएनन् राहत, विपद कोषमै छैन रकम शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर प्रकाशित गरेको छ। अन्ठाउन्नौ अन्तर्राष्ट्रिय साक्षरता दिवस, डेढ दशकमा पनि साक्षरता अधूरै शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। सरकारले दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान 16 वर्ष बित्दा पनि पूरा भएको छैन। शुरूका दिनमा अभियान केही प्रभावकारी देखिए पनि केही वर्ष यता सुस्ता आएको छ। सरकारले पहिलो पटक 2065 सालमा अभियानको शुरूआत गरेको थियो। त्यति बेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य लिइएको थियो। त्यसपछि हरेक वर्ष अभियान सञ्चालन भइरहेको छ। लक्ष्य अनुसार उपलब्धि भने छैन। पछिल्लो डेढ दशकको अवधिमा साक्षरता अभियानका लागि राज्यले झण्डै 10 अर्ब रूपियाँ खर्च गरिसकेको छ। त्यस्तै वार्षिक बजेटको कम्तीमा 70% विद्यालय शिक्षामा लगानी हुँदै आएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार अझै पनि मध्य प्रदेश र कर्णाली प्रदेशका समेत गरेर 13 जिल्लालाई साक्षरता घोषणा गर्न सकिएको छैन। केन्द्रका निर्देशक नीलकण्ठ ढकालका अनुसार मध्य प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा साक्षर जिल्ला घोषणा हुन सकेका छैनन्। कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा पनि साक्षर जिल्ला घोषणा गर्न बाँकी रहेको केन्द्रले जनाएको छ। मध्य प्रदेशको 130 र कर्णालीका 23 स्थानीय तह साक्षर हुन बाँकी छन्। गत वर्ष साक्षरता घोषणा हुन 161 स्थानीय तह बाँकी थिए। एक वर्षमा 8 स्थानीय तह मात्र साक्षर घोषणा भएका छन्। कुल जनसंख्याको न्यूनतम 95% साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने संयुक्त राष्ट्र संघको विश्वव्यापी अभ्यास छ। अनिवार्य र निशुल्क शिक्षा प्राथमिकतामा उपशीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय जाने उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। 58 अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले त्यसका निम्ति अनिवार्य र निशुल्क शिक्षा ऐन 2075 कार्यान्वयनसँगै साक्षरता आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उहाँले स्पष्ट पार्नु भएको छ। अनिवार्य र निशुल्क शिक्षा प्राथमिकतामा प्रधानमन्त्रीको भनाईलाई उपशीर्षक दिँदै 58 अन्तर्राष्ट्रिय साक्षरता दिवस, डेढ दशकमा पनि साक्षरता अधूरै शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन अनिश्चित शीर्षकमा गोर्खापत्रले नै अग्रपृष्ठमा अर्को खबर बनाएको छ। यो वर्ष चिकित्सा शिक्षा स्नातकोत्तर तह पीजीको अध्ययन अनिश्चित देखिएको छ। निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा स्नातकोत्तर तर्फ एमडी, एमएस तथा एमडीएसका लागि सीट दावी नगरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर अध्ययनमा अन्यल छाएको हो। मेडिकल कलेजहरूले सो मूल्यांकन गरी चिकित्सा शिक्षाका कुन विषयमा कति सीट आवश्यक पर्छ भनेर मागदावी गर्दै चिकित्सा शिक्षा आयोगमा आवेदन दिनुपर्छ। मेडिकल कलेजको निवेदनपछि मात्र आयोगले ती कलेजको अनुगमन गरेर सीट संख्या निर्धारण गर्ने गर्दछ। तर यो पटक निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगमा आवश्यक सीट संख्या तोकेर निवेदन दिएका छैनन्। चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन अनिश्चित गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। चक्रपथको पहिलो खण्ड सकिएको छ वर्षपछि दोस्रो खण्डको सुरसार शीर्षकमा कान्तिपुरले मुख्य खबर बनाएको छ। चक्रपथको पहिलो खण्ड निर्माण सकिएको छ वर्षपछि बल्ल कलंकी वसुन्धरासम्मको दोस्रो खण्ड विस्तारको प्रक्रिया शुरू भएको छ। कोटेश्वर कलंकी पहिलो खण्डको काम 2069मा शुरू भई 2075 सालमा सकिएको थियो। त्यस लगत्तै 8.2 किलोमिटर मिटरको दोस्रो खण्ड विस्तारको काम शुरू हुनुपर्नेमा नेपाल सरकार र त्यसपछि चीनले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन। यही भदौ 6मा नेपाल र चीन सरकारका प्रतिनिधि बीच विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो खण्ड निर्माणको प्रक्रिया शुरू भएको हो, जबकि चीनसँग सन् 2018मा यो सड़क खण्ड विस्तारका लागि G2G सम्झौता भएको थियो। चीन सरकारले पूर्व तयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो। चक्रपथको पहिलो खण्ड सकिएको छ वर्षपछि दोस्रो खण्डको सुरसार कान्तिपुरको मुख्य समाचारको शीर्षक हो। एफडीआई प्रतिबद्धता र खुद लगानी बीचको अन्तर घटेन शीर्षकमा कारोबारले मुख्य खबर बनाएको छ। प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अनुसार खुद लगानी नभित्रिने प्रवृत्तिमा कुनै सुधार आउन सकेको छैन। नेपालमा दशकौंदेखि बहस हुँदै आएको एफडीआई प्रतिबद्धता र खुद लगानी बीचको अन्तर कम गर्न सरकार गम्भीर नहुँदा विदेशी लगानी स्वीकृतिको कागजी तथ्याङ्कमै रमाउनु पर्ने अवस्था छ। वैदेशिक लगानी स्वीकृत गर्ने निकाय उद्योग विभाग र खुद वैदेशिक लगानी भित्र्याउने निकाय नेपाल राष्ट्र बैंकको तथ्याङ्कको तुलनात्मक अध्ययन गर्दा ठूलो खाडल देखिन्छ। एफडीआई प्रतिबद्धता र खुद लगानी बीचको अन्तर घटेन कारोबारको मुख्य समाचारको शीर्षक हो। सिंहदरबार भित्रै निर्माणको काम कछुवा गतिमा शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार छापेको छ। ठूला विकास आयोजनाका योजना बनाउने, बजेट छुट्याउने र कार्यान्वयनमा लैजाने सबै संयन्त्र देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै छन्, तर त्यही सिंहदरबार भित्र निर्माण व्यवसायीको अटेरी र लापरवाहीले चार पटक म्याद थप्दा पनि संसद भवन निर्माण प्रगति निराशाजनक छ। एक असोज 2076मा शिलान्यास भई अगाडि बढ़ेको संघीय संसद भवनको निर्माण कार्य चार पटक म्याद थप्दा पनि सम्पन्न भएको छैन। यसले ठेकेदार कम्पनीको चरम लापरवाही र बेपरवाह त देखाउँछ नै सिंहदरबार बाहिरका आयोजना निर्माणको सुस्त अवस्थाको पनि चित्रण गर्छ। सभामुख राष्ट्रिय सभा अध्यक्ष प्रधानमन्त्री र मन्त्रीले समेत ताकेता गर्दा पनि ठेकेदार कम्पनीले टेरेको छैन। राष्ट्रिय गौरवको आयोजना र देशकै प्रतिष्ठासँग जोड़िएको संसद भवन निर्माणको पटक पटक म्याद थपेर ठेकेदार कम्पनीको मनपरीलाई वैधता दिने काम सरकारले नै गरिरहेको छ। यसप्रति संसदका पदाधिकारीले असन्तुष्टि जनाएका छन्। सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राणा सहित प्रमुख दलका प्रमुख सचेतकहरूले बिहिबार सिंहदरबार स्थित पुतली बगैंचामा निर्माणाधीन भवनको अवलोकन गर्दै निराशाजनक प्रगतिप्रति असन्तुष्टि जनाएका हुन्। उनीहरूले पछिल्लो पटक थपिएको समय सीमाभित्रै निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीको ध्यानाकर्षण पनि गराएका छन्। सिंहदरबारभित्रै निर्माणको काम कछुवा गतिमा चार पटक म्याद थप्दा पनि संसद भवन निर्माण प्रगति निराशाजनक, नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो। बिहारमा 40 मेगावाट बिजुली निर्यात शुरू शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न शुरू गरेको छ। गत बिहिबारदेखि बिहारमा बिजुली निर्यात शुरू गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बिहारमा 40 मेगावाट बिजुली निर्यात शुरू कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। लागू औषध कारोबारको अखडा बन्दै धरान शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा समाचार छ। झाडाबाट थप दुईजनाको मृत्यु शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। बाँकेका केही पालिकामा देखिएको झाडा पाखालाबाट थप दुईजनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका 6, सोन वर्षाका निर्मला पासी र जानकी गाउँपालिका 5 बेलहरीका होली तेलीको मृत्यु भएको स्वास्थ्य कर्मीले बताएका छन्। झाडाबाट थप दुईजनाको मृत्यु गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय निजामती सेवाको गरिमा शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। मुलुकको स्थायी सरकार मानिने निजामती प्रशासन सञ्चालन गर्दै आएको कर्मचारी तन्त्रलाई नयाँ संरचना अनुसार व्यवस्थित गर्न प्रारम्भिक कार्य हुँदै आएका छन्। निजामती प्रशासनको मियो मानिने संघीय निजामती ऐन ल्याउन ढिलाइ भएका कारण सरकारी सेवा प्रवाह चुस्त र प्रभावकारी हुन नसकेको अनुभव सरकार स्वयंले गर्दै आएको छ। पुरानै निजामती सेवा ऐन अनुसार चलिरहेको छ। अधिकांश कर्मचारी संघ र सुगममै बस्न चाहने प्रवृत्तिका कारण प्रदेश सरकार र स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सकस परिरहेको यथार्थ प्रति संघीय सरकार जानकार हुँदाहुँदै पनि अलमलको स्थिति कायमै छ। 21 निजामती सेवा दिवस मनाउने क्रममा हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मुख्य सचिव एवं सचिवद्वारा व्यक्त गरिएका विचार तथा शुभकामना सन्देशमा समेत संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने प्रतिबद्धता व्यक्त गरिए काले कर्मचारीमा आशा जागृत हुनु स्वाभाविक हो। विक्रम सम्वत 2013 भदौ 22 गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा सरकारले विक्रम सम्वत 2061 निजामती सेवा दिवस मनाउँदै आएको छ। निजामती सेवाको गरिमा शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। विमानस्थलमा शून्य जोखिम कायम गर डिपो अविलम्ब सार शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। अब्बल सहकारीबाट सिक्ने कि शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। कुत असुल्नेको स्वर्ग शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ भने सरकारको योजना र निर्यात व्यवस्था शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।